بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإنك لعلى خلق عظيم. الله تعالى نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو نبوت کے اعلان سے پہلے بھی بہت اونچے اخلاق عطا فرمائے تھے، بڑی اونچی صفات اور خوبیاں عطا فرمائی تھی، اور جو کام غلط برے ہیں ایسے غلط اور گندے کاموں سے اللہ تعالی نے حضرت نبی کریم صلی اللہ علیہ وسلم کو بچا بچا کر کے رکھا تھا. آپ کو دودھ پلانے والی عورت حضرت حلیمہ سعدیہ رضی اللہ تعالی عنہا کہتی ہے کہ جب میرے یہاں بچپن میں نبی کریم صلی اللہ علیہ وسلم رہتے تھے، آپ کا دودھ چھوٹ گیا. جنرلی بچے کو دو اڑی سال تک ہم دودھ پلا سکتے ہیں، زیادہ سے زیادہ اڑی سال تک، ڈھائی سال تک دودھ پلا سکتے ہیں. تو کہا جس دن نبی کریم صلی اللہ علیہ وسلم کا دودھ چھوٹ گیا تو سب سے پہلی بات جو آپ کی نورانی اور مبارک زبان کے اوپر آئی وہ اللہ کا پیارا ذکر تھا. آج دنیا میں لوگ چھوٹے بچے جب بولنا سیکھتے ہیں تو ابا اماں ایسے الفاظ سکھاتے ہیں، یہ غلط طریقہ ہے. بچے بولنا سیکھے تو سب سے پہلے ان کو اللہ کا نام بولنا سکھاؤ. تو نبی کریم صلی اللہ علیہ وسلم کا دودھ چھوٹا اس دن آپ کی مبارک زبان پر تھا اللہ اکبر کبیرا والحمد للہ کثیرا وسبحان اللہ بکرۃ واصیلا. یہ تسبیح، یہ ذکر نبی کریم صلی اللہ علیہ وسلم کی مبارک زبان کے اوپر دودھ چھوڑتے ہی آیا. کتنی پیاری تسبیح ہے, اللہ اکبر کبیرہ, اللہ سب سے بڑے, سبحان اللہ بکرتوں اصیلا, اللہ کی ذات ہر عیب اور خامیوں سے پاک ہے. خدا کی تسبیح صبح بھی ہے شام بھی ہے. اللہ اکبر کبیرہ والحمد للہ کثیرہ, اللہ کی تعریف, اللہ کے وخان خوب زیادہ ہے, حمد بہت زیادہ ہے. سبحان اللہ بکرتم واصیلا, جب نبی کریم صلی اللہ علیہ وسلم کو غار حرا میں حضرت جبرائیل امین نے آ کر کے دبایا, آپ صلی اللہ علیہ وسلم کو اچانک ایسا ہوا کہ ایک فرشتے نے آ کر کے غار حرا کے اندر حضور کو دبایا, تو حضور کی طبیعت کے اوپر گھبراہٹ اور ڈر ہو گیا. جلدی سے گھر آئے, آ کر کے اپنی بیوی حضرت خدیجہ رضی اللہ تعالی عنہا کو کہنے لگے کہ مجھے تو یہ خطرہ ہوا کہ میں مر جاؤں گا, ہلاک ہو جاؤں گا. اتنے زیادہ نبی کریم صلی اللہ علیہ وسلم ڈر گئے تھے, گھبرا گئے تھے. حضرت خدیجہ رضی اللہ تعالی عنہا نے تسلی دی, عورت ایسی ہونی چاہیے کہ شوہر کے اوپر حالات آوے تو وہ شوہر کو تسلی دے دے, عورت ایسی سمجھدار ہوئے کہ شوہر کے اوپر مصیبت آوے تو وہ شوہر کو سنبھال لے, کنٹرول کر لے, ایسی سمجھدار بیوی ہونی چاہیے. تو حضور تو بہت ڈرے ہوئے گھبرائے ہوئے تھے, تو حضرت خدیجہ رضی اللہ تعالی عنہا نے پانچ باتیں بتلائی, اور پانچوں باتیں ایسی بتلائی جو رفاہ عامہ کے کام ہیں, جس کو لوگوں کی سیوا اور خدمت کے کام کہے جاتے ہیں. اِنَّكَ لَتَصِلُ الرَّحِم, نبی جی میرے شوہر اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم, آپ تو صلہ رحمی کرتے ہو, یعنی رشتے داروں کا حق ادا کرتے ہو, رشتے داروں کی خدمت کرتے ہو, رشتے داروں کے ساتھ اچھا برتاؤ اور سلوک کرتے ہو. رشتے دار غریب ہو کہ مالدار ہو, ہر ایک کے ساتھ اب اچھا برتاؤ کرتے ہو. دوسری بات حضرت خدیجہ نے کہی, وَتَحْمِلُ الْكَلَّ, اس کا مطلب یہ ہوتا ہے کہ جو آدمی بوجھ میں دب گیا ہو, بہت سی مرتبہ انسان کے اوپر بوجھ آ جاتا ہے, بھار آ جاتا ہے, اس میں آدمی دب جاتا ہے, تو کہا جو آدمی کسی بوجھ میں دب گیا ہو آپ اس کی مدد کرتے ہو. جیسے کسی کے اوپر قرض کا بوجھ آ گیا, قرضے کے اندر وہ آدمی دب گیا, تو کہے اللہ کے نبی آپ تو اس کی مدد کرتے ہو. بعض انسان ایسے ہوتے ہیں کہ جو دوسروں کے اوپر بھار بنے ہوئے ہوتے ہیں, بوجھ بنے ہوئے ہوتے ہیں, کماتے کچھ نہیں, भाई खिला रहा है, बाप खिला रहा है, महल्ले वाले खिला रहे हैं, दूसरों के ऊपर बोझ बने होते हैं, भार बने होते हैं। तो हजरत खदीजा ने कहा कि जो लोग दूसरों के ऊपर बोझ और भार बने होते हैं, आप उनकी मदद करते हो। इसी तरीके से जो इंसान अपने पैरों पे खुद खड़ा नहीं रह सकता, खुद सेट नहीं हो सकता, सेटल नहीं हो सकता, ऐसे आदमियों की आप मदद करते हो। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खूबियां थी। फिर हजरत खदीजा ने तीसरी बात कही, इन्नका लतसिलुर रहीम व तहमिलुल कल व तुक्सिबुल मादूम, कि ए अल्लाह के नबी, जो खुद काम नहीं कर सकता हो, आखिरी दर्जे का लाचार आदमी हो, लूला, लंगड़ा, मोहताज, बुढ़ी औरतें, बेवा औरतें, यतीम बेसहारा, आप तो ऐसे लोगों की मदद करते हो, खिदमत करते हो। बाज लोग माशरे में, समाज में ऐसे होते हैं कि अगर कोई उनकी खबर न लेवे तो आदमी मर जाता है। इसीलिए कि न बेटा है, न बेटी है, न कोई और खबर लेने वाला है, कोई उसकी खबर नहीं लेगा तो बेचारा मर जाएगा भूखा प्यासा दवा के बगैर। तो कहा जिसकी कोई खबर न लेवे और वो मर जावे, आप तो ऐसों की खबर लेते हो, ऐसों की आप मदद करते हो। इसी तरीके से बाद लोग ऐसे होते हैं कि बहुत कुछ कमा के सब कुछ खत्म कर देते हैं, उड़ा देते हैं, आप ऐसे लोगों की मदद करते हो। तो हजरत खदीजा रदी अल्लाहु ताला अन्हा ने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये तीसरी बात इरशाद पर अर्ज की। अल्लाह के कुछ बंदे ऐसे होते हैं कि खुद कमाते हैं लेकिन कमाने के बाद अपनी जात पर कम खर्च करते हैं, दूसरों के ऊपर ज्यादा खर्च करते हैं। बाज लोग बहुत कमाते हैं लेकिन कमा करके दूसरों बंदों के ऊपर खर्च कर देते हैं। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अंदर भी ये खूबी मौजूद थी। आपने बकरियां चराई, ऊंट चराए, शाम और यमन तिजारत के लिए तशरीफ ले गए, हजरत खदीजा के माल में आपने पार्टनरशिप की, लेकिन जो कुछ कमाते थे वो कमा करके जो है मोहताजों को हुजूर दे देते थे, अपनी जात के लिए बहुत कम रखते थे। फिर हजरत खदीजा रदी अल्लाहु ताला अन्हा ने चौथी बात कही, व तकरीब दईफ इन्नका लतसिलुर रहीम व तहमिलुल कल व तुक्सिबुल मादूम व तकरीब दईफ। ये बुखारी शरीफ की रिवायत सुना रहा कि आप मेहमानों की मेहमान नवाजी करते हो। नबुवत के ऐलान से पहले मक्कतुल मुकर्रमा की 40 साल की जिंदगी हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की पूरी इस तरह खिदमत के कामों से भरी हुई थी। पूरी 40 साल जिंदगी जिसको रिफाहे आम के काम कहते हैं, खिदमत के काम कहते हैं, उससे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी भरी हुई थी। उस जमाने में होटल नहीं होते थे, मेहमान आवे तो कहाँ खावे, मेहमान आवे तो कहाँ रुके रात को। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अजनबी जिससे कोई पहचान न हो, ऐसे मेहमानों को भी मेहमान नवाजी करते थे। उनको खिलाना, उनको रखना, ये सारे कामकाज अंजाम देते थे। पांचवी खूबी माँ खदीजा ने बयान की, वह तो एनु अला नवाइबिल हक, इंसान के ऊपर कुदरती आफत आती है, कभी जलजला आ गया, कभी सैलाब आ गया, कभी आंधी आ गई, अल्लाह न करे, तो ये जो कुदरती आफत आती है और आफत के अंदर कोई आदमी बेचारा परेशान हो जाता है, सैलाब के अंदर मकान टूट गया, मकान में पानी घुस गया, आंधी में छत उड़ गई, जलजले के अंदर दीवारें टूट गई, तो कहा जो कुदरती आफत आती है, कुदरती मुसीबत आती है, ऐसी मुसीबत के अंदर जो इंसान दबे हुए रहते हैं, आप उनकी खिदमत करते हो, आप उनकी मदद करते हो। और उसके अंदर ये भी है कि हक का साथ देने की वजह से, हक की मदद करने की वजह से इंसान के ऊपर बाज मरतबा अल्लाह न करे मुसीबत आ जाती है। भाई क्यों मुसीबत आई, तो कहा इन्होंने हक का सच्चाई का साथ दिया था इसीलिए मुसीबत आ गई। तो कहा जिनके ऊपर मुसीबत आती है हक की वजह से, सच्चाई का साथ देने की वजह से, और जब मुसीबत आती है तो आप ऐसे लोगों की मदद करते हो। इससे बाद लोग मुफ्तियान किराम ने यह मसला निकाला है कि अगर गलत काम की वजह से मुसीबत आवे तो उसके अंदर मदद नहीं करनी चाहिए। बाज मरतबा एक आदमी जुआ खेलता है, जुगाड़ खेलता है, और जुगाड़ खेल खेल करके जो है वो कर्ज के अंदर फंस गया, ऐसे आदमी की मदद नहीं करनी चाहिए। बाज लोगों को अय्याशी की आदत होती है पैसे उड़ाने की, धमाकेदार भक्केदार शादियां करो, बंगले बनाओ, गाड़ियां खरीदो, फिर कर्ज में फंस करके परेशान रहते हैं। हमें मालूम है कि हम जो उसकी मदद करेंगे वो गुनाह में खर्च करेगा, गलत काम में खर्च करेगा, अय्याशी के अंदर लगाएगा, आवारा काम के अंदर लगाएगा, तो फिर ऐसे आदमी की मदद नहीं करूंगा, ऐसे का ताउन नहीं करूंगा। इसीलिए बुखारी शरीफ की हदीस में ये लफ्ज साफ मौजूद है, वह तो एन अला नवाइबिल हक, के सच्चाई और हक की मदद करने की बुनियाद पर जो मुसीबत आती है उस मुसीबत के अंदर ए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम आप मदद करते हो। ये पांच बातें हजरत खदीजा रदी अल्लाह ताला अन्हा ने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सुनाई और संभाला हुजूर को। हुजूर तो घबरा गए थे, बहुत ज्यादा घबराए हुए थे, लेकिन हजरत खदीजा ने ये सब बातों का सहारा दिलाया और कहा कि आप तो पहले से इस तरह के अच्छे काम करते हो, और जो आदमी इस तरह के अच्छे काम करता है अल्लाह की मदद उनके साथ होती है, अल्लाह की रहमत उनके साथ होती है, ऐसा आदमी हलाक तो नहीं होता, मरता भी नहीं है, लेकिन ہلاکت سے پہلے بعض مرتبہ انسان کی رسوائی اور بدنامی آتی ہے. ایسی رسوائی ایسی بدنامی کہ انسان سماج کے اندر منہ دکھانے کے لائق نہیں رہتا. بہت سی مرتبہ کوئی ایسا کام ہو جاتا ہے آدمی سے خود یا بچوں سے گھر والوں سے کہ سماج میں آدمی منہ نہیں دکھا سکتا, گھر میں بیٹھا رہتا ہے یا سماج کے لوگوں سے دور بھاگتا ہے, مسجد نماز کے لیے بدل لیتا ہے. تو کہا موت اور ہلاکت تو بعد میں آتی ہے, ذلتی رسوائی اس سے پہلے آتی ہے. تو ماں خدیجہ نے اللہ کی قسم کھا کر کے کہا کلا واللہ لا یخزیک اللہ ابدا, اللہ پاک کی قسم اللہ آپ کو کبھی رسوا نہیں ہونے دیں گے, آپ ذلیل نہیں ہوں گے. موت تو ہوگی نہیں, چونکہ حضور نے یہ کہا تھا خدیجہ مجھے تو میری جان کا ڈر ہو گیا تھا کہ میں مر جاؤں گا. تو حضرت خدیجہ نے کیا کہا, آپ کی موت نہیں آئے گی, آپ رسوا بھی نہیں ہوں گے, اللہ آپ کو عزت عطا فرمائے. کتنی اونچی بات حضرت خدیجہ رضی اللہ تعالی عنہ نے کہی. اسی لیے ایک حدیث کے اندر بڑی اہم بات آئی ہے کہ جو آدمی صدقہ کرتا ہے تو صدقے کے دو بہت بڑے فائدے ہیں. ایک بہت بڑا فائدہ صدقے کا یہ ہے کہ اللہ اس کو بری موت سے بچاتے ہیں, یہ صدقے کا فائدہ ہے. اسی لیے صدقہ کیا کرو. اور صدقے کے لیے آدمی کے پاس بہت بڑی دولت ہونا کوئی ضروری نہیں ہے, آدمی اپنی کیپیسٹی کے مطابق صدقہ کرے. آپ کے گھر میں پانچ روٹی بنی تھی, دو روٹی ایک روٹی بچ گئی, وہ صدقہ کر دو. تپیلی بھر کے چاول بنائے تھے, تھوڑے چاول بچ گئے, صدقہ کر دو. آدمی اپنی کیپیسٹی اپنی حیثیت کے مطابق صدقہ کرے. اللہ سبحانہ و تعالی صدقے کی برکت سے بری موت سے انسان کی حفاظت فرماتے ہیں. یہ کتنی بڑی فضیلت ہے. اسی لیے جو لوگ اخلاص کے ساتھ صحیح نہج اور صحیح ترتیب سے صدقات کرتے ہیں ان لوگوں میں سے بہت سو کی موت دیکھی کہ بہت آسان ہوتی ہے, سہل موت, کا اچھے تھے بھلے تھے چنگے تھے اور سو گئے ہیں, کسی پر بوجھ نہیں, کسی پر تکلیف نہیں, معذوری نہیں, محتاجی نہیں. کتنی اچھی پیاری. تو ایک صدقے کا فائدہ یہ, اور دوسرا فائدہ صدقے کا یہ کہ اللہ تعالی آفت اور مصیبتوں کو اس کی وجہ سے دور فرما دیتے ہیں, آفتیں دور ہو جاتی تھیں صدقے کی وجہ سے. حضرات صحابہ کرام رضوان اللہ تعالی علیہ اجمعین کا نبی کریم صلی اللہ علیہ وسلم نے عجیب مزاج بنایا تھا. غریب صحابہ بھی صدقات کرتے تھے. والذین لا یجدون الا جہدہم, جو صحابہ محنت مزدوری کر کے گزران چلا دیتے وہ محنت مزدوری میں سے بھی معمولی صدقہ چھوٹا صدقہ بھی کرتے تھے. حالانکہ منافق گروپ مدینہ میں بہت پاورفل تھا, وہ ان کی مذاق بھی اڑاتے تھے. جیسے اپنے یہاں کوئی آدمی چھوٹا صدقہ کرتا ہے میرے لوگ مذاق کرتے ہیں, چڑیا کی ٹانگ چندے میری. تو وہاں بھی منافق گروپ تھا جو ایسی مذاق کرتا تھا. جو صحابہ غریبی کے ساتھ چھوٹا صدقہ کرے منافق گروپ کے لوگ ان کی مذاق اڑاتے تھے, لیکن یہ صحابہ اخلاص کے ساتھ جو ملا اللہ کے نام پر صدقہ کرتے تھے. یہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کی پاکیزہ تعلیم اور تربیت کی برکت تھی کہ صحابہ کا مزاج ایسے بن گیا تھا. اب اس وقت امت میں کیا مزاج بن گیا ہے؟ پیسے والے صدقہ کرے, غریب لوگ صرف لے وے. ایک ہی چینل چلا ہے کہ پیسے والے دو, غریب لوگ لو. حالانکہ صحابہ کرام کے اندر یہ ترتیب تھی. ہر طبقے کے صحابہ, کبھی غزوات کے لیے اعلان ہوا کہ لاؤ چندہ, تو غریب سے غریب صحابہ محنت مزدوری کر کے لا کر کے جمع کراتے تھے, جو بن گیا ہو, جو ہو سکا ہو. اور یہی مزاج ہونا چاہیے. ہم صدقہ کرنے کے لیے یہ نہ سوچے کہ میں بڑا مالدار نہیں ہوں. نہیں, جو اللہ نے دیا ہے اس کے اندر سے میں صدقہ کروں, جو بچت کر سکوں, جو نکال سکوں, اس میں سے صدقہ خیرات. تو یہ پانچ بڑے کام تھے حضرت نبی کریم صلی اللہ علیہ وسلم کے, جو نبوت کے اعلان سے پہلے تھے. اور اسی پانچ کاموں کی بنیاد پر ماں خدیجہ نے کہا کلا واللہ لا یخزیک اللہ ابدا, اللہ پاک کی قسم آپ کی موت تو کیا, آپ ہلاک بھی نہیں ہوں گے, رسوا بھی نہیں ہوں گے, ذلتی بھی نہیں آئے گی, بدنامی بھی نہیں آئے گی. اچھا, نبوت سے پہلے ایک عجیب بات اور سن لو. آپ کا خاندان قریش, وہ تو بت پرستی میں نمبر ون لوگ تھے, کعبہ کے متولی قریشی لوگ. کعبہ کے چاروں طرف بت قریشیوں نے لگا رکھے تھے. پھر ان کا سالانہ ایک میلہ بھی ہوتا تھا, ہر سال سال میں ایک مرتبہ. اس کو لوگ عید کہتے تھے, عید میلہ, عید. اس وقت جو یمبوک ہے سعودیہ میں, اس کے قریب کے اندر قریش کا سالانہ میلہ لگا کرتا تھا. اور وہاں ان کے دو بڑے بڑے بت لگے ہوئے تھے. پورے قریش وہاں جاتے تھے سفر کر کے, اور جانور ذبح کرے, بتوں کے نام پہ بلی چڑھاوے, بتوں کے نام پہ جانور ذبح کر کے کھاوے, اور جو ان کو بت پرستی کرنی تھی وہ کرتے تھے. اب چچا ابو طالب ایمان نہیں لا سکے, وہ بھی جاتے ہیں. حضرت نبی پاک صلی اللہ علیہ وسلم کی پھوپھیاں, وہ بھی پہلے ایمان نہیں لائی تھی, وہ بھی جاتی تھی. تو نبی کریم صلی اللہ علیہ وسلم کا بچپنا تھا, مطلب نا جوانی جیسی عمر, تو چچا ابو طالب حضور کو بھی لے گئے, چلو میلے میں چلو. اب چچا کا آرڈر, ابا تو تھے نہیں, اور چچا ابو طالب ہی دیکھ بھال کرتے تھے, اور پھوپھیاں بھی. سب کا پریشر ہوا, دباؤ آیا, تو جانا پڑا. اب وہاں گئے میلے میں, تو وہاں تو یہی ہو رہا ہے کہ بڑے بڑے بت ہے, کھانا پینا ہو رہا ہے, بت پرستی ہو رہی ہے, لوگ بتوں کو ہاتھ لگا رہے ہیں, چوم رہے ہیں, یہی سب کام ہو رہے تھے. حضرت نبی کریم صلی اللہ علیہ وسلم کی نبوت کا ابھی اعلان نہیں ہوا تھا, باقاعدہ نبوت کا تاج نہیں ملا تھا, لیکن حضور کو اللہ نے ایسے غلط کاموں سے بچا کے رکھا تھا. پورا خاندان غلط کام کر رہا ہے, حضور دور رہے تھے. چچا ابو طالب بہت ہوشیار تھے, خاندان کے بڑے آدمی, دیکھا بھتیجا محمد بت کے قریب نہیں آتا, تو چچا ابو طالب آئے, چلو آؤ بت کے پاس, ہاتھ لگاؤ اس کو, चूमो उसको। हुजूर ने चचा की बात भी सुनी नहीं सुनी ऐसी कर डाली। इतने में फूफियां आ गई और फूफियों ने आकर के भी बहुत दबाव किया। चलो सब लोग पूरे कुरैश के खानदान के कर रहे हैं, चलो तुम भी चलो। चचा जान, अबू तालिब, फूफियां, सबका दबाव, जबरदस्ती, आओ मोहम्मद या बुद्ध के पास, उसको हाथ लगाओ। अब इनका प्रेशर था। आप सल्लल्लाहु अलैहि वसल्लम को उन्होंने जबरदस्ती उठाया। अल्लाह को अपने नबी को बचाना था कि बचा ले। कुदरती अचानक एक ऐसी बात हो गई कि एक सफेद रंग का लंबा तड़ंगा आदमी, मजबूत कदावर, अचानक गैब से वहां आकर के बीच में खड़ा हो गया। ये सीरत की मुस्तनद किताबों में हवालों से लिखी हुई बात है। और वो जो सफेद रंग का लंबा तड़ंगा मजबूत आदमी आकर के बीच में खड़ा हो गया, उसका कद और उसकी साइज और उसकी बॉडी देख करके सब लोग इधर उधर हो गए। और हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की अल्लाह की तरफ से हिफाजत हो गई और हुजूर बुत के पास जाने से बच गए, बुत को हाथ लगाने से बच गए, बुत को चूमने से बच गए। उसके बाद कभी भी मेले के अंदर हुजूर नहीं गए, कभी नहीं गए। हालांकि उसके बाद नबुवत तो बहुत बाद में मिली, कई सालों के बाद नबुवत मिली, लेकिन ये वाकिया एक मर्तबा हो गया सो हो गया। उसके बाद मेले में जाना ही छोड़ दिया। इसलिए कि इस तरह के मेले फंक्शन जहां होते हैं वो गुनाहों के अड्डे हुआ करते हैं, किस्म किस्म के वहां पर गुनाह होते हैं, बुराइयां होती है। इतना तो होगा ही होगा कि औरतें मर्द सब वहां मिक्स होंगे, ये बेहयाई का गुनाह भी कितना बड़ा हो जाता है। फिर वहां मुशरिकाना काम रस्म रिवाज होते हो तो और बड़ा गुनाह। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने नबूवत मिलने से पहले भी अपने आप को ऐसे गलत मेलों से बचाया। और अगर कभी चचा की वजह से मजबूरन वहां गए तो अल्लाह ताला ने बुतों से हुजूर की हिफाजत फरमाई। कैसा अल्लाह का गैबी इंतजाम, जो बचना चाहता है अल्लाह बचाते हैं। وَمَنْ يَتَّقِ اللَّهَ يَجْعَلْ لَهُ مَخْرَجًا, جو خود بچنا چاہتا ہے اللہ بچنے کا راستہ نکالتے ہیں, اور جو بچنا نہیں چاہے خود پھنسنا چاہے تو شیطان اس کو پھنساتے ہی چلا جاتا ہے, پھنساتا ہی چلا جاتا ہے۔ اسی لیے یہ جو نبی کریم صلی اللہ علیہ وسلم کی پانچ بڑی خوبیاں جو بخاری شریف کی حدیث میں ہیں, جو ماں خدیجہ رضی اللہ تعالی عنہا نے بتلائی, وہ ہم اپنے اندر پیدا کریں۔ اور جو ہے اس طرح کے جو غلط میلے, مشرکانہ رسم و رواج والے, گناہوں کے بھرے ہوئے ایسے میلوں سے خود بھی بچنا چاہیے, اپنے بچوں کو بھی ہمیں بچانے کی کوشش کرنی چاہیے۔ اللہ ہم سب کو اس کی توفیق اور سعادت اپنے کرم سے عطا فرمائے۔